नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एडमिनिस्ट्रेसनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी उदय घिमिरेसँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी विगत पाँच श्रृंखलादेखि जगदीश घिमिरेको आख्यान सकस सुन्दै आइरहेका छौं। सकसको पाँचौं श्रृंखलासम्म हामीले शाहवंशीय निरन्तरतालाई जीवाले व्याख्या गरेको सुनिरहेका छौं। योभन्दा अगाडि शाहवंशीय व्याख्या कसरी गर्नुहुन्छ जीवाले, सुनौं सकसको छैठौं श्रृंखला पृष्ठ 98 बाट। त्यसपछि के भयो त जीवा? अनि जीवाले भने, गिरवाण जन्मे, रण र कान्तवती केही वर्ष शिव र पार्वतीको भन्दा चर्को मैथुन यज्ञमा लिप्त भए। भगवान सदाशिव भोलेशंकर देवादिदेव महादेव यौनका पनि महादेव हुन्। उनले कहिले रजहाँस भएर कहिले नारी भएर यौन सुख लिएका छन्। उनले मृग भएर यौन विहार गरेको हाम्रै पशुपतिको मृगस्थली वनमा हो। उनले पार्वती मिलनमा अवरोध गर्यो भनेर द्वारपालको काम गरिरहेका पुत्र गणेशको गर्दन नै छिनाइदिए र पछि हात्तीको विरूप टाउको जोडिदिए। संस्कृतका महाकवि कालिदासले कुमार सम्भवम महाकाव्यको एउटा सिङ्गै सर्ग भगवान शिव र देवी पार्वतीको रथलीला वर्णन गर्दै भनेर रचेका हुन्। महाकवि कालिदास लेख्छन्, मधुरात्रिका चिर अनुभवी भगवान शिव पार्वतीका रति गुरु हुन्। सारीको गाँठो फुकाउन शिवको हात नाइटुनेर पुग्दा पार्वतीको जीव सिरिङ्गा हुन्छ, काम छोड्छ, तर सारीको गाँठो कुन्नी कसरी खुकुलो भइसकेको हुन्छ। सखीहरूले पार्वतीलाई कामक्रीडा कसरी गरिन्छ भन्ने सिकाइसकेका हुन्छन्, तर अत्तालिएकी पार्वतीलाई त्यो याद हुँदैन। पार्वती ऐनामा आफ्नो शरीरमा शिवले टोकेका घाउ, दन्तक्षत्र, कोपरेका घाउ, नक्षत्रले बनेका सम्भोग क्रीडाका चिन्हहरू मग्न भएर हेर्थिन्। पहिले शिव आक्रामक हुन्थे, पार्वती सङ्कोच मान्थिन्। रस बसेपछि पार्वती आक्रामक हुन लागे, शिव भाग्न लागे। उनीहरू एकछिनको वियोगमा पनि अधीर हुन लागे। शिवले आफ्नो रतिलीलाले कामदेवलाई कृत्य बनाउँदै ससुरालीमा एक महिना बिताए। त्यसपछि नन्दीमा पार्वतीलाई अगाडि र आफू पछाडि सवार भएर पार्वतीको स्तनमा सार्दै आफ्नो निवासतिर लागे। गन्धमादन पहाडमा पुगेपछि शिवले भने, देवी पार्वती, सूर्यकान्त मणिको प्यालामा कल्पवृक्षको फलबाट बनेको मदिरा लिएर वनदेवीहरू तिम्रो स्वागत गर्न उपस्थित छन्। उनीहरूको आग्रह मानेर यो कामोद्दीपक मदिरा पान गर। यसरी शिवले पार्वतीलाई फकाइफुलाई मदिरा पान गराए। मदिरा पिएर उन्मत्त भए कि पार्वतीको लाज हरायो, उनको काम वासना उद्दीप्त भयो। उनी शिवको काखमा गुणुल्किन्। शिवले उनलाई बोकेर शयनकक्षमा लगेर उन्मत्त सम्भोगमा लिन भए। दिनरात रतिलीला गर्दै सैकडौं ऋतुहरूलाई एक रात जस्तै गरी बिताए पनि शिवको सम्भोग सुखको लालसा त्यस प्रकार पूरा भएन जस प्रकार निरन्तर समुद्रको जलमा डुबिरहे पनि समुद्री आगो बडवाग्निको तीर्खा मेटिँदैन। देवताहरूलाई असह्य भयो, उनीहरूले अग्निदेवलाई चियो गर्न पठाए। अग्निदेव परेवाका रूपमा आएर शिव पार्वतीको रतिलीला हेर्न लागे। सम्भोग सुखमा व्यवधान भएकाले क्रुद्ध भएका शिवले त्यही परेवामाथि बिरिएका छिर्का गराइए। शिव बिरिएको तापले अग्निदेवलाई असह्य भयो, उनले बेपत्तासँग उडेर गङ्गामा डुबुल्की लाएपछि मात्र शिववीर्यबाट मुक्ति पाए। शिववीर्यको तापले गङ्गा उम्लिन थालिन्। त्यसबेला सप्तऋषिका छवटी ऋषिपत्नीहरू गङ्गा स्नान गर्दै थिए। स्नान गर्दा गर्दै गङ्गामा रहेको अमोघ शिववीर्यले गर्भवती भए। महातेजस्वी वीर्यले उनीहरूलाई जलन भयो। उनीहरूले आफ्ना गर्भलाई जङ्गलमा फालिदिए। ती छवटीको गर्भबाट देवताका महापराक्रमी सेनापति छमुखी शिवपुत्र कुमार कार्तिकेयको जन्म भयो। रतिराका चिर अनुभवी कान्तवतीका रति गुरु रणले भगवान शिवले जस्तै सम्भोगमा लीन भएर छोरो जन्माए। नाम रह्यो गिरवाण युद्ध विक्रम शाह। उनी युवराज घोषित भए। माइली रानी सुवर्ण भोग्या घोषित भइन्। राजा हुने रोलवाला सुवर्णपुत्र रणोद्योत शाह राजगद्दीको अधिकारबाट वञ्चित भए। अति भोगले कान्तवती क्षयरोगग्रस्त भए। राजवैद्य लक्ष्मीनारायण दाहालले भने, महाराज महारानीलाई कुकर्मी बहादुर शाहको प्रेतले सताएको, मेरा देउता बोलाउँछु र चमत्कार गरेर त्यसलाई भगाइदिन्छु। उनले अनेक धामी झाँक्री र चमत्कार गरे, तर कान्तवतीको रोग निको पार्न सकेनन्। अनि देवपाटनका कविराज मिलाम वैद्यलाई उपचार गर्न लगाइयो। मिलामले भने, यो रोगको उपचारको लागि महाराज र महारानी दुवैले इन्द्रिय निग्रह गर्नुपर्छ। कान्तवती दिनदिनै क्षीण हुँदै गइन्। उनले एकान्तमा भनिन्, महाराज, मेरो मनमा एउटा कुरा छ, भन्न सक्दिनँ, नभनिकनै मर्छु कि। हत, त्यस्तो अलक्षिणी कुरा नबोल, भन न, तिम्रो मनको कुरा पुरा गर्न म तत्पर छु। रणले भने, महाराजको जय होस्, म मर्नुभन्दा पहिले मेरो छोरो राजा भएको देख्न पाउँछु कि पाउँदिन होला महाराज। महारानी, तिमीले कुनै फिक्री गर्नु पर्दैन, मसँग युवराज गिरवाणलाई राजा बनाउने उपाय छ। राजाले उनलाई आलिङ्गन गर्दै भने, तिमी मेरो सर्वस्व हौ, यो राज्य तिम्रा पाउमा समर्पित छ। कान्तपतिले मुस्कुराएर राजाको अनुहारमा प्रेमपूर्ण दृष्टिपात गरिन्। राजाले उनलाई झन कठोर आलिङ्गनबद्ध गरे। नाइ, उनले भनिन्, वैद्यले मलाई ब्रह्मचर्य व्रतमा रहनु भनेको छ महाराज। कान्तपति दिनदिनै गल्दै गइन्। उनलाई बाँच्ने आश कम हुँदै गयो। वैद्यहरूले पनि अब आस मार्न लागे। रणा कान्तपतिको पीरमा झोक्राएर बसेका थिए। छानामा गिद्ध बस्यो। त्यही बेला बिरालो पनि म्याउ गर्यो। उनले भीमसेन थापालाई हुकुम दिए, ए भ्यौसेने, यो राज्यभरिका गिद्ध र बिरालालाई मार्ने उर्दी दिए। गिद्धका फूल गुणमै फुटाइदिए। जुन रैतीले यो उर्दी मान्दैन, त्यसको छाला काटेर सर्वस्वरण गर। सिक्किमदेखि कुमाउँ गढवालसम्मका बिराला गिद्ध गिद्धका गुण र फूल मासिए। कान्तपति आफ्नो शेखपछि युवराज गिरवाणले राजगद्दी पाउँदैनन् कि भनेर झन चिन्तित भइन्। महाराज, मेरो ज्यानको ठेगान छैन। त्यसो नभन मेरी महारानी, तिमीलाई केही हुँदैन। कथम कदाचित मलाई केही भयो भने युवराज गिरवाण महाराज हुन पाइबक्छन् कि भनी ठूलो चिन्ता छ महाराज। रणले आफ्नो बाछा बिर्सेका थिएनन्। भने, महारानी, तिमी चिन्ता नगर। युवराज गिरवाणलाई राजा बनाउने मेरो प्रतिज्ञा छ। उनी राजा हुन्छन्। म राजगद्दी त्यागेर भए पनि गिरवाणलाई महाराज बनाउँछु। त्यो मलाई आफ्नै आँखाले देख्ने मनसुवा छ महाराज। हजुरले मेरो त्यो अन्तिम धोको पुरा गरिदिई बक्सियोस्। उनी राजाको काखमा घोप्किन्। तेइस वर्षका जल्दा बल्दा राजा रणगद्दी त्यागेर जोगी भए र आफ्नो ठाउँमा सत्र महिनाका गिरवाणलाई राजगद्दीमा बसाए। भारदारहरूलाई दुधमुखी राजा गिरवाणका विरुद्ध कुनै बखेडा गरेमा मेरा पुर्खाका सात पुस्ता र सन्तानका सात पुस्ता क्षय भई कोटी जन्म गुहुको किरा भई नरक भोग गर्नुपरोस् भन्ने धर्मपत्र गराए। गिरु जामा लाए, नाम बदलेर स्वामी निर्वाणानन्द भए। उनले भने, आगे गुरु पुरोहित चौतारा काजी भारदार पञ्च घरधर प्रजा चार वर्ण छत्तीस जात गैरप्रति मैले राज्यको भोग जति गर्ने हो गरे, अब उपरान्त संसार त्याग गरी परलोक सुधार्न निमित्त देउतामा भक्तिलाई तपस्या गर्दछु। राज्यका संसारलाई सम्भारलाई मेरा इच्छाले श्री कान्छा रानीतिरका पुत्र गिरवाण युद्ध विक्रम शाहलाई मेरा भरमुलुकको राजगद्दी राजादिगद्या बक्स्या। कान्तवती पनि गेरु वस्त्र धारण गरेर जोगिनी भइन्। स्वामी र स्वामिनी दरबार त्यागेर पशुपतिमा बस्न लागे। कान्तवतीलाई रोगले झन्झन च्यात्तै लग्यो। भारतबाट वैद्यहरू झिकाइए। सबै थरी पूजापाठ भाकल तन्त्रमन्त्रका अनुष्ठानहरू र धामी झाँक्रीको चहल पहल बढ्यो। सबै प्रमुख देवदेवतालाई भाकल गरियो। विशेष अनुष्ठान र पूजा अर्चना गरिए। कान्तवतीको ज्यान जोगाउन राज्यको ढुकुटीबाट पैसाको खोलो बग्यो। कसैको पनि केही सिप लागेन। कान्तवतीको चोला उठ्यो। स्वामीले रानीको चोलो च्यापेर बिहोल भएर डाँको छोड्दै भने, अब म किन बाँच्नु, मेरी प्राण प्यारी महारानी, म तिम्रो सती जान्छु। गुरु पुरोहितहरूले भने, महाराज, त्यसो नगरी बक्सियोस्, हजुर नभए ढुङ्गा देशले दुःख पाउँछ। महारानीसँग स्वामी महाराजलाई होइन, एउटी सेविकालाई सती भनेर जिउँदै पोले। कान्तपतिको शरीर खरानी भएपछि राजा तोप अघिल्लाएर हिँडे। म मेरी महारानीलाई मार्ने त्यो पशुपति भन्ने देउतालाई तोपले उडाइदिन्छु। बाटामा अचानक तलेजुको पुजारी देखा पर्यो। स्वामीको मन त्यतै मोडियो। पशुपतिनाथ जोगिए। स्वामीले तलेजुको पुजारीलाई हुकुम दिए, ए ज्यापू, तेरी देवीलाई दागबत्ती दिए। तरेजु भवानीको प्रतिमालाई लास बनाएर आठ हाते कात्रोले बेरे, आठ हाते बाँसको खटमा सुताएर मसान घाट लगे। पुजारीले घोसे मुन्टु लाएर बिस्तारै पाइला चाल्दै भवानीको लाससम्म पुगेर मनमनै बिन्ती गर्यो, माता मलाई क्षमा बक्सियोस्, मेरो केही कसुर छैन, मैले राजाको हुकुम मानेको मात्रै हुँ, मेरा बालबच्चाको रक्षा गरी बक्सियोस्। र आफूले आजीवन पूजा गरेकी भगवती मातालाई रुँदै दागबत्ती दियो। भक्तपुरको बेताललाई बञ्चराले फोरेर विष्ठाको थुप्रामा फाले, स्वयम्भूकी हार्ती मातालाई गुहुको धूप दिए, उखेलेर फाले, कुम्बेश्वरको शिवलिङ्गमा गुहुको लेप लाए। कान्तवती मरिसकेपछि रणको दैहिक खाँचो टार्ने किशोरीको लाम लाग्यो, तर उनको आत्मामा कान्तवतीले नै राज गरिन्। उनी कान्तवतीको जजलको बालक गिरबाणमा पाउन लागे। छोरालाई ग्वाममा अँगालो हालेर रण भन्थे, महाराज हजुरकी मुमाले मलाई छोडेर गइहालिन्, अब हजुर नै मेरो आत्माको सहारा होइबक्सन्छ। छ वर्ष गिरबाण ट्वाल परेर पिताको मुख हेरिरहन्थे। काजी भीमसेन थापा र राजगुरु रङ्गनाथले जाहेर गरे, महाराजको जय होस्, तीन सहर नेपालभरि विफर चम्केको छ, काँचा केटाकेटी भट्टाभट्टी मर्दैछन्। राणाले गिरबाणलाई जोडले अङ्कमाल गर्दै भने, के भनेको त्यस्तो, मेरो आँखाको नानी नेपालको महाराज काँचो केटाकेटी होइबक्सन्छ, महाराजलाई कसरी बिफरबाट जोगाउने। स्वामी निकै गोरिए, बल्ल तल्ल उपाय निस्कियो। स्वामीको मुखारबिन्दबाट हुकुम भयो, तिनै सहरका काँचा केटाकेटीलाई चार भन्ज्याङ कटाइदिए। जसलाई जोगाउन भनेर हजारौं काँचा केटाकेटीलाई त्यसरी धपाइयो, ती राजा गिरबाण र उनकी रानी बाह्र वर्षपछि बिफरले नै मरे। मैले भने सिन्धुलगढीको इतिहास त जान्नै पर्ने रहेछ। तीन पुस्तामा तीन थरी राजा र दुईटा तेजी राजप्रतिनिधि भएछन्। त्यसपछि अरू कस्ता कस्ता राजा भए नि जीवा? सब एक से एक भए, कसले कसलाई उछिन्यो, कसका पालामा कस्ता काण्ड भएर किन भए भन्ने बुझ्न त इतिहास पढ। मैले इतिहासका धेरै कुरा गरिसकेँ, अब म आफ्नो कुरा गर्छु। उनी बोधदादा र बिपीको प्रसङ्गमा फर्के, अनि जीवाले भने, सिन्धुलगढीबाट झरेर खुरकोटमा बास बस्यौँ, भोलिपल्ट बिहान सबेर हिँड्यौँ। सुनकोशी र तामाकोशीको दोभान बेनीघाटसम्म सँगै आएपछि बिपीहरू काठमाडौँ जान सुनकोशी किनारै किनार पश्चिम लागे। हामी सुनकोशी तरेर तामाकोशी किनारै किनार उत्तर लाग्यौँ। मन्थली घाट पुगेपछि बोधदादाको र मेरो पनि बाटो छुट्टियो, उनी कोशी किनारै किनार उत्तर लागे। चिसापानी पुग्न अझै डेढ कोस जानुपर्थ्यो, म कोशी तर्ने बित्तिकै मन्थली बेसी पुग्थेँ। छुट्टिने बेलामा म अन्कनाएको देखेर बोध दादाले भने, हरिवंश घरबाट भागेर राजनीति हुँदैन, राजनीति गर्न घरको सहयोग चाहिन्छ, घर जाऊ, बालाई सम्झाइ बुझाइ गरेर जनकपुर आउनु। म पनि बिपीहरूलाई गढी कटाउन मात्रै दसैँको बहाना बनाएर आएको हुँ, मेरो उता धेरै काम छ, छिट्टै फर्कन्छु। म मन्थली गाउँ जाने उकालो लागे। अचानक मलाई घरैमै देख्दा बा हर्ष विभोर भए। हर्षाश्रु र हिक्कासँगै सोधे, ठुलो बाबु तैँ होस् कि मलाई भ्रान्ति भएको? मै हुँ बा, मैले गोडामा डोगेँ। मैले त तँसँग भेट हुने आश पनि मारिसकेको थिएँ मेरो बाबु। उनले मेरो कपाल सुमसुमाएर डाँको छोडे। म हक्क न बक्क भएँ, बा म आएँ, अब पिर नगर्नुहोस्। उमेर निकै पाएको भए पनि बा ठमठम हिँड्दै थिए, केही महिनामा निकै गलेछन्, अनुहारमा चाउरीका रेखा झन गहिरिएछन्। अलि सम्हालिएपछि सोधे, त्यत्रा दुई अढाई सय बटुक थिए, किन तिमीहरू बिस बिसजना मात्रै निकालिनेमा पर्यो त? अरूले जे जे गरे पनि तँ त मेरो रगत पो होस् त, सन्तान आत्माबाट जन्मिन्छ, त्यसैले आत्मज भन्छन्। त मेरो जेठो छोरो, मेरै आत्मा होस् भन, मेरो आत्मा त कसरी त्यस्तो कुमार्गमा लागिस्? बोल्दा बोल्दै उनको गला अवरुद्ध भयो। डाँको छोडेर भने, त कस्तो होलास् भन्ने थियो, कस्तो भइस्? हे भगवान्, यो दिन देख्न म किन बाँचिरहेको हुँला? मैले बुढो मान्छे यसरी रोएको देखेको थिइनँ, त्यसमाथि त्यस्तो माया गर्ने बाबु। मलाई उनको असाध्यै माया लाग्यो, म टोलाइरहेँ, आफूले साह्रै ठुलो अपराध गरेँ जस्तो लाग्यो। भाइ पनि मसँग राम्ररी बोलेन। उसले भन्यो, बाह्रमा तपाईँलाई भेट्न नेपाल गएका थियौँ, तपाईँ पाकशालाबाट निकालिएको कुरा थाहा पाउने बित्तिकै ठुलो बाबु कहाँ गइस् नि भन्दै बाबु मूर्छा पर्नुभयो, ओछ्यानै पर्नुभयो, अझै सध्य हुनुभएको छैन। ठुल दाजु, यो सबको कारणै तपाईँ नै हो। मैले उसलाई कुरा बुझाउन खोजेँ, उसले सुन्नै चाहेन। ऊ मसँग क्रुद्ध थियो, भन्यो, दाजु म एक दुई तिन बुढाबाको चित्त दुख्ने कुनै काम गर्दै गर्दिनँ, मसँग राजनीतिका कुरा गर्दै नगर्नुहोस्, र फन्केर हिँड्यो। दुई तिन दिनमा बाको अनुहार अलि फेरियो, आँट गरेर बिस्तारै भने, बा तपाईँ पिर नगर्नुहोस्, नेपालमा छिट्टै प्रजातन्त्र आउँछ, नयाँ नेपाल बन्छ। बन्यो नापेर नयाँ नेपाल, उनी जङ्गिए, स्वाँ स्वाँ गर्दै बल्ल तल्ल बोले, 97 सालमा देखिनस् महाराजको गाथकादी ताक्नेको के गति भयो? त्यही बेलादेखिका टङ्कप्रसादहरू अझै जेलमा सडिरहेका छन्। कृष्णप्रसादका छोराहरू पनि जेलमै छन् होइन? बिबी छुरी अरू जेलमा छन्, छुट्छन् बा। आजको समय 97 सालको जस्तो छैन, बदलिसकेको छ। राणाजी भनेका राजा हुन्, राजा भनेका देउताका अवतार हुन्। रैतीले लडाईँ गरेर कहीँ राजालाई जित्छ? राणाजीहरूसँग राज्यको खजाना छ, सेना छ, हात हतियार छ, तिमीहरूसँग के छ? हामीहरूसँग आदर्श छ, धर्म छ, हामी जनतालाई सङ्गठित गर्छौँ। राणा शासन अधर्म हो, हामी त्यसको विरुद्ध धर्मयुद्ध गर्छौँ। धर्मयुद्ध भनेको सत्ययुगको कुरा हो, यो कलियुग हो बाबै। बुढो बाबुको मुख हेरेर त्यो कुमार्ग त्यागिदिए। बा, तपाईँले चिन्ता गर्नै पर्दैन, हामी धर्मको पक्षमा छौँ, अन्त्यमा धर्मको जित हुन्छ, पापको होइन। बाले भने, 97 सालमा पर्नेहरू पनि धर्मयुद्ध भन्थे, कृष्णप्रसाद र कृष्णलाल पनि धर्मयुद्ध भन्थे। के गति भयो तिनीहरूको? लु भन् के गति भयो? अगति परेर मरे। ऊ जन्ममा कति पाप गरेका रहेछन् त? अगति परेर मर्नेहरू पृथ्वी रौन्जेल, यो कल्प रौन्जेल प्रेत बनेर घुमिरहन्छन्। टङ्कप्रसाद र कृष्णप्रसादका छोराहरूको पनि त्यही गति हुने हो। हेर बाबु, लामा कुरा गरेर केही काम छैन। तैँले अचेलका धेरै कुरा जानेको छस्। म उहिलेको मान्छे, मैले राजा देउता नमान्नेको भलो हुँदैन भन्ने जानेको छु, भलो नभएको देखेको पनि छु। सानो छँदा बा सधैँ भन्थे, मेरा दुईटा छोरा, मेरा दुईटा आँखाका नानी, मेरा मुटुका जुहार, मेरा राम लक्ष्मण, मेरो कुलका दीपक, मेरा सूर्य र चन्द्र, मेरो नभए केही छैन, यिनको सदा कल्याण होस्। मलाई ग्वामलाङ अँगालो हाल्दै मुवाई खाएर भन्थे, ठुलो बाबु मलाई पाल्ने पोल्ने मेरो ढिकुराको पुजारी। मैले ती दृश्य झल्झली सम्झेँ, देखेँ, विह्वल भएँ। मैले उनका आँखामा हेर्नै सकिनँ। बिपिले मलाई बाटाबारी सिकाएका राजनीतिका सबै अस्त्र शस्त्र र शास्त्रका गुरुमन्त्रहरू जपेर मैले बालाई फुकेँ। बा म जस्ता काँचा थिएन, उनलाई केहीले पनि छोएन भने, मेरा दुईटा आँखा थिए, एउटा आँखो फुट्यो। मेरो ढिकुराको पुजारी तैँले किन कुमार गरोदिस्? यो दिन देखाउनुभन्दा पहिले मलाई किन लगिनस् नि हे दैव? उनी डाँको छोडेर फेरि रुन लागे। उनको यो वचन मेरो मुटुमा किलो बनेर गाडियो। उनलाई औडाहा भएछ भने, छाती दुख्यो, देब्रे हात पनि दुख्न थाल्यो, हातगोडा लुला भए। उनलाई चिटचिट पसिना आयो, मुर्छा परेर डले। दाजुभाइ मिलेर ओछ्यानमा सुतायौँ र पानी छम्केर हम्किन लाग्यौँ। मुर्छाबाट बिउजेर उनले मधुरो स्वरमा सोधे, तिमीहरूले मलाई किन घेरेको? म कहाँ छु? बा तपाईँ घरमै हुनुहुन्छ, दाजु आउनुभएको छ, हेर्नुहोस् त। चिन्नु भएन कि क्या हो? भाइले भन्यो। बाले स्वाँ स्वाँ गर्दै भने, चिने, अघि चिनेको रहेनछु, मर्ने बेलामा चिने बा, राम्ररी चिने। मैले बाको हत्केला आफ्ना दुवै हत्केलामा लिएर सुमसुमाएँ। उनका परेलाबाट खरको छानाबाट झरीको पानी चाहिँ आँसु बर्सियो र अनुहारका चौरीको बलेसीबाट बगेर गयो। मेरा पनि गह भरिएर डिलबाट चुइए। भाइ घुक्का घुक्का गर्दै रह्यो, आमा सोक सोक गर्न लागिन्। बाले लामो सुस्केला हारेर फेरि मुर्छा परे। बारातभरि छटपटाइरहे। बाहिर मैले उनका एक एकवटा गोडा मिचिरह्यौँ। तीन दिनपछि उनी अलि तङ्ग्रिए, केही दिनपछि अलि हेर्न हुने भए, खान पनि लागे, तैपनि घरको अँध्यार भएर आएन। नौरथा एक युग जस्तै भयो, दसैँ हुनसम्म खल्लो भयो। मलाई कुनै पनि दिन फिटिक्क निद्रा परेन। एक सूर्य भएँ, जोक्राएर बसेँ। मनको तुलोमा एकातिर बुढाबाको ज्यान र अर्कातिर देशको भविष्यलाई राखेर तौले। कहिले यो पल्ला भारी भयो, कहिले ऊ पल्ला। दसैँमा टिका लाउँदा बाले भने, हे नवदुर्गा भवानी, यो छोराको बुद्धि फिराइदिनुहोस्, मातामाला अरू केही चाहिँदैन। उनको भक्कानो फुट्यो। कोजागत पूर्णिमापछि बाको स्वास्थ्यमा निकै सुधार भइसकेको थियो, तर उनलाई राति निद्रा पर्दैन थियो। टोला जस्ता भएका थिए, जोक्राएर बस्न थालेका थिए। एक दिन अचानक भने, ठुलो बाबु, त कि मलाई रोज कि तेरो काङ्ग्रेसलाई रोज। मैले घोसे मुन्टु लाएर मुटुमा गाँठो पार्थेँ भने, म राजनीतिमा लागिसकेँ, प्रजातन्त्र ल्याउने राजनीतिक यात्रामा निकै अगाडि बसी बढिसकेको छु। बा अब मलाई फर्किन भन्नुहोस्, तपाईँ आफ्नो पुरानो सोच बदल्नुहोस्। मेरो कुरा सुनेर बाटवाल्ल परे। एकछिनपछि भने, हेर छोरा, बुढोबाबु जहिले पनि पुरानो हुन्छ, जवान छोरो जहिले पनि नयाँ हुन्छ। कलियुगमा जवान छोराले बुढोबाबुलाई मूर्ख देख्छ, बाबुले छोरालाई पनि मूर्ख देख्छ। त्यो दृष्टिभेद हो। छोरो बलियो हुन्छ, बाबु निर्दो। संसारमा जो बलियो हुन्छ त्यसले जित्छ। यो कुरा आफ्नै सन्तानले मुटु छिया छिया नपारी थाहा पाएन। मैले साहस गरेर भने, बा म तपाईँको छोरो हुँ, म तपाईँको लागि ज्यान दिन सक्छु। मैले तपाईँलाई खुसी पार्न सकिनँ भने मेरो जुनी सार्थक हुँदैन, तर म देशको पनि छोरो हुँ, परेको बेला म देशको लागि पनि ज्यान दिन सक्छु। मैले देशको मुहार हँसाएँ भने तपाईँ र तपाईँ जस्ता लाखौँ बाबुआमाहरू खुसी हुनेछन्। बा तपाईँका दुई छोरा छन्, एउटा देशलाई दिनुहोस्, नयाँ नेपाल बन्छ।
गाऊं मैं धोवे बरिहारी, गाऊं मैं धोवे बरिहारी।
म उनका कुरा कुनै पनि हालतमा मान्न तयार छैन भने ठहर गरेपछि बाले भने, हेर, सन्तान दुई थरी हुन्छन्। कोही लिन आएका साउ हुन्छन्, कोही दिन आएका आसामी हुन्छन्। त मेरो उजुनीको साउ रहेछस्, लिन आएको रहेछस्। म हंसबण्डा गरेर तेरो भागतालाई जिम्मा लगाइदिन्छु। मलाई अर्को जुनीमा त सुख हुन्छ। आफ्नो भाग लिएर तँ जे मन लाग्छ गर। मलाई बाबु भन्छस् भने मेरा कानले तेरो सर्वस्व हरण भएको, तँलाई चारपाटा मुडेको, सुँगुरको पाटो झुन्ड्याएर तीन सहर नेपाल डुलाएको, जातपतित गरेर जन्मकैद हालेको सुन्नु नपरोस्, मलाई त्यति भए पुग्यो। बाले डाको छोडे, म द्रवित भएँ। बा, मलाई मेरो अंश चाहिएन, भाइको नाममा गरिदिनुहोस्। खुसी मनले मलाई एक वचन नयाँ नेपाल बनाउने महायज्ञमा भाग लिन जा भनिदिनुहोस्। मलाई राणाले भेट्दैनन्, म भारतमा बसेर काम गर्छु। मलाई तेरो अंश मार्ने पाप गर भन्छस्? तैँले तेरो अंश लिनै पर्छ। लो भइगयो, तँलाई त नभेट्लान्, तेरो सर्वस्व हरण भयो भने तेरा बालबच्चाले के खान्छन्? म घोसी मुन्टो लाएर बसिरहेँ। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन जगदीश घिमिरेको आख्यान सकसको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज जगदीश घिमिरेको आख्यान सकसको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश वाचन अब सुनौ। बाले गाउँका पञ्च बलादमीलाई साक्षी राखेर अंश बण्डा गरे। नरम गरम मिलाएर घर बारी खेत खोरिया आसामी र जजमानको तीन भाग लगाए। भाइलाई रोजाए, रोज्न मानेन। मलाई रोजाए, मैले पनि मानिनँ। बा आफैले यो यसलाई भनेर तोकिदिए। हामी छोराहरूलाई एक एक भाग र बा आमाको बुढी बुटी भाग एक। ठुली आमाहरू मरिसकेका थिए, दिदीहरूको बिहादान भइसकेको थियो। त्यसको एक सातापछि बा सधैँ जस्तो नुहाउन पन्देर गएका थिए। घर फर्कन लाग्दा ठेस लागेर भुकलुकै लडे, ठहरे भए। मेरै कारणले उनी यसरी बिते, म उनको ज्यानमारा हुँ भन्ने भावले आजसम्म पीडित छु। संजोगले घरमा भएको बेला हुनाले मैले उनको ढिकुरामा पूजा गर्न पाएँ, उनको रहर पुग्यो। त्यसपछि मेरो राजनीतिको बाटामा कुनै छेकबार भएन। किरियामा बसेकै बेला मैले भाइलाई भने, कान्छा, म राजनीतिमा लागेको मान्छे, म कुन बेला झ्यालखाना र कुन बेला मुगलान हुन्छु केही ठेगान हुँदैन। बा बितिहाल्नुभयो, घरका आइमाईहरूलाई केही पनि थाहा छैन। मेरो जे होस् तै होस्, तेरी भाउजूको हेरचाह गर्ने र तेरो छोरो सँगसँगै मेरो छोरालाई पढाउने जिम्मा पनि तेरै भयो। म मेरा सन्तानको जन्मको बाबु भए पनि कर्मको बाबु तै हुने भएस। मेरो भागको आमदानीको चलन पनि तैँले नै गर्ने हो, म यहाँ बस्ने होइन। कुनै पनि बेला मेरो सर्वस्व हरण हुनसक्छ, ज्यान पनि जान सक्छ। मेरो अंश तेरो नाउँमा हालैदेखिको बकसपत्र गरिदिन्छु। भाइले मानेन, भन्यो, के बौला कुरा गरेको, आफ्नो औकात अनुसार खाना लाउनु पुगेकै छ, काङ्ग्रेसको लैलैमा लागेर किन राजनीति गर्नु पर्यो। मैले मनाउन छोडिनँ। किरियामा बस्दा गरुड पुराणमाथि मेरो राजनीतिका पुराण सुनेपछि ऊ भन्न लाग्यो, दाई, मैले तपाईँको अंश खाएँ भने मलाई पाप लाग्छ, समाजले के भन्छ? मेरो जिद्दीका सामु केही नलागेपछि भन्यो, दाई, सबै नदिनुहोस्, आधा मात्रै नामसारी गरिदिनुहोस्, आधा बाको चिनो राख्नुहोस्, केही गरी सरकार लाग्यो भने पनि आधा जोगिन्छ। मैले माने। किरियाबाट उत्रेपछि केही जग्गा आफ्नो नाउँमा राखेँ। एकै चक्कला परेको एउटै गरी खेत मेरो सबै अंशको आधाभन्दा बढी थियो, त्यही उसको नाममा हालैदेखिको बकसपत्र पास गरिदिएँ। अरू एक दुईवटा साना खेत पाखाबारी पनि दिएँ। आफ्नै दुलै सीतासँग सल्लाह गर्नु जरुरी थिएन, गरिनँ। भाइले भाउजूको राम्ररी हेरविचार गर्ने र सकेको बेला मलाई खर्च वर्च पठाउने जिम्मा लियो, सकेको गर्यो पनि। बाको शेषपछि भाइले घर व्यवहार हेऱ्यो, म राजनीतिमा लागेँ। व्यवहारमा हाम्रो एकाघरकै चलन चाँचो कायम रह्यो, उसले खर्च दियो, म काठमाडौँ गएँ। अब पाकशालामा बस्ने मेलो थिएन, नरेशसँग बसेँ। अनि जीवाले भने, गहन विमर्शपछि म बद्रीलाल र नरेशले राणा शासन पल्टाउने आन्दोलनमा लाग्ने निदो गऱ्यौँ। पथ प्रदर्शक खोज्दै कलकत्ता पुग्यौँ। नेताहरू र नेपालबाट गएका अरू युवकहरू पनि भेटिए। शहीद गंगालाल श्रेष्ठका भाइ पुष्पलाल निकै वर्ष कलकत्तामा काङ्ग्रेसको कार्यालय सचिव भएपछि कम्युनिस्ट पार्टी खोलेका थिए। उनी रामेछापमा जन्मेका भए पनि सानैमा हिँडेका थिए। मैले उनीसँग गंगालालको साथी भनेर चिनारी गरेँ। उनले हामीलाई कम्युनिस्ट पार्टीमा लाग्ने निकै प्रेरित गरे। प्रेरित गरे के भन्ने, हाम्रो प्रजातन्त्रवादी विचारलाई च्यालेन्ज गर्दै भने, तिमीहरूको विचारले पुँजीपति सामन्त वर्ग र तिनका दलालको मात्र हित गर्छ, सर्वहाराको होइन। यो युग सर्वहाराको, सामन्तका दलालको होइन। उनले कम्युनिजमको इतिहास र सिद्धान्त पढाए। रुस र चीनमा कम्युनिजम कसरी विजयी भएको छ भन्दै संसारभरिका सारा गरिब मुलुकहरूमा कम्युनिजम आउनु अवश्यम्भावी भएको भन्ने सटीक विश्लेषण सुनाए। कम्युनिजम सम्बन्धी धेरै किताब पढ्न दिए। बाबा राघव दासले लेखेको महात्मा लेनिन भन्ने किताब हामी सबैले दोहोऱ्याई तेह्राई पढ्यौँ। त्यस किताबले हामीलाई कम्युनिस्ट भन्ने प्रेरणा दियो। हामीले काङ्ग्रेस पार्टीलाई शोषक सामन्तहरूका दलाल बुर्जुवाहरूको पार्टी भनेर निन्दा गर्न लाग्यौँ। भारतका प्रजातन्त्रवादी नेताहरू गान्धी, नेहरू, जयप्रकाशहरूलाई बुर्जुवाका दलाल भन्न लाग्यौँ। हाम्रा भावभङ्गीमा, भाषा, तर्कशैली निखर कम्युनिस्टका जस्ता भए। प्रजातन्त्र शब्द र प्रजातन्त्रको नाम लिने मान्छेलाई घृणा गर्न लाग्यो। हामीलाई दुईटा उक्ति सुन्ने बित्तिकै कण्ठ भए। राजनीतिक शक्ति बन्दुकको नालबाट निस्कन्छ र संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थल हो। धेरैपछि बुझेँ, बन्दुक असफल नभइकन संसार सफल हुँदैन। कुकुरको मासु कोरिया र चीनको सबभन्दा बढी चाह गरिने पकवान हो। स्विजरल्यान्ड लगायत दर्जनौं मुलुकका असंख्य मानिसको यो प्रिय भोजनलाई त्यसरी गिल्ला गर्ने मान्छे विद्वान हो कि मूर्ख। कुकुर खानेका लागि कुकुर, गाई खानेका लागि गाई, खसी खानेका लागि खसी, पाडो खानेका लागि पाडो त्यस्तै हो जस्तो आलु खानेका लागि आलु। मान्छेले संसारमा सबैजसो जलचर, थलचर, नवचर र वनस्पति खान्छन् र रमाउँछन्। हामीले बिपीलाई भेट्यौँ। उनीसँग शास्त्रास्त्र गर्ने कुर सुर कस्यौँ। हामीले एक दुई वाक्य उच्चारण गर्ने बित्तिकै उनले हामी पुष्पलालका चेला भएछौँ भन्ने बुझेर सोधे। सन् 1942 को भारत छोडो आन्दोलनमा गान्धी, नेहरू, जयप्रकाश लगायत तमाम प्रजातन्त्रवादी नेताहरू र तिनका भारतभरिका 1,00,000 भन्दा बढी कार्यकर्ता कहाँ थिए? हामीलाई त्यसको जवाफ थियो, एकै स्वरमा भन्यौँ, जेलमा। बेलायतले भारतलाई स्वाधीनता दिने निर्णय नगरुन्जेल वर्षौँसम्म ती कहाँ थिए? जेलमा। अनि त्यस अवधिमा तिमीहरूको नेता डाँगे र तिनका कार्यकर्ता कहाँ थिए नि? श्रीपाद अमृत डाँगे भारतीय कम्युनिस्ट पार्टीको ठूलो नेता थियो। भारतीय कम्युनिस्ट पार्टीले भारत बेलायती शासनको समर्थन र गान्धीको आन्दोलनको विरोध गरेको थियो। हामीले भन्यौँ, बम्बईमा। जेलमा थिए कि स्वतन्त्र थिए? स्वतन्त्र थिए। ब्रिटिस साम्राज्यवादको भारतमा कसले समर्थन र कसले विरोध गरेको रहेछ त? म पनि कुनै बेला तिमीहरू जस्तै कम्युनिस्ट थिएँ। हामी निरुत्तर भयौँ। उनले आफ्ना भाइ गिरिजाप्रसाद कोरेलाको कम्युनिजमतिर झुकाव देखेर उनीसँग पनि यिनै प्रश्न गरेका रहेछन्। त्यस दिन बिपीले हामीलाई संसारमा प्रजातान्त्रिक समाजवादको विकल्प छैन भनेर लामो भाषण दिए। हामी रातभरि सुत्न सकेनौँ। आपसमा वाद विवाद गरेर बितायौँ। हाम्रो दिमागबाट कम्युनिजमको भूत हराउन निकै समय लाग्यो। लामो मानसिक उतार चढावपछि म र नरेश प्रजातान्त्रिक समाजवादका पक्षधर भयौँ। बद्रीलाल कम्युनिस्ट नै रह्यो। ऊ सधैँ पुष्पलालको घनिष्ठ भयो। बद्रीलाल पछि हामीलाई भन्थ्यो, कुनै बेला तिमीहरू पनि गौरवशाली कम्युनिस्ट सिद्धान्तका अनुयायी थियो। म भन्थेँ, कुनै बेला म बालक पनि थिएँ, ओछ्यानमा सुसु पनि गर्थेँ। हाम्रा वार्ता यस्तै छोई दिल्लगीमा टुङ्गिन्थे। कलकत्ता हाम्रो जीवनको महाविद्यालय बन्यो। मान्छेले जति गुरुका पाठशालामा पढेर सिक्छ त्यसभन्दा बढी जीवनको पाठशालामा भोगेर सिक्छ। जीवा, कलकत्तामा मुक्तात्मा भन्ने अचम्मको साथी थियो भन्नुहुन्थ्यो नि। बिचरा 7 सालको क्रान्तिमा बेपत्ता भयो। जीवा भावुक भए। उसले मेरो जीवनमा ठूलो प्रभाव पारेको छ। म उसको कुरा जति सम्झिन्छु उति गतिलो मान्छे थियो भन्ने बुझ्छु। तिनको संस्मरण सुनाउनुहोस् न। अनि जीवाले भने, काशीमा पढ्दा पहलमानी गर्थ्यो रे। श्यामलो रङ, गठिलो जिउडाल, अलि होचो कद, सधैँ सफा लुगामा टिलिक्क परेको, औँलाले च्यापेको अटुट चुरोट उसको पहिचान थियो। जात जातिका कुरा गर्नेलाई मूर्ख भन्थ्यो। बडो संस्कारवान र दयालु थियो। भन्थ्यो, म मुक्त आत्मा हुँ, मेरो जात छैन, तर म तिमीहरू जातवाला भन्दा कम्ती होइन, बढी नै हुँ। इतिहास पुराण पढ, संसार पढ, यी जातसात भन्ने कुरा बकवास हुन्। सबै मान्छे एकै हुन्। अनुकूलता, स्वार्थ र शक्ति अनुसार फरक भएका हुन्। उसले संस्कृतमा शास्त्री र अङ्ग्रेजीमा बिए पास गरेको थियो। इतिहास र पुराणमाथि संस्कृत, अङ्ग्रेजी, बङ्गाली र हिन्दी साहित्यको पनि राम्रो जानकार थियो। राजनीति उसको नसा नसामा थियो। विश्वका अनेक कुरा सुनाएर हामीलाई मक्ख पार्थ्यो। कम्युनिस्टको घोर विरोधी थियो। पुष्पलालसँग उसको बहस दिनभरि चलेर पनि टुङ्गिँदैन थियो। ऊ भन्थ्यो, कम्युनिस्टको एउटै सिद्धान्त सही छ, त्यो हो शक्तिको सिद्धान्त। उनीहरू शक्ति प्राप्त गर्न जति पनि सिद्धान्तहीन हुन सक्छन्। ऊ कुशल वक्ता थियो। नेपाली, हिन्दी, बङ्गालीमा मात्र होइन, अङ्ग्रेजीमा समेत धारा प्रवाह गहकिलो भाषण गर्न सक्ने। नेताहरूको अत्यन्त प्रिय थियो। तर्क गरेर उनीहरूलाई पनि आचु आचु पार्थ्यो। उनीहरू भन्थे, यो केटो बडो प्रतिभावान छ, पछि ठूलो मान्छे हुन्छ। उसलाई पैसाको कमी थिएन। हामीलाई पनि खनखाँचो मद्दत गर्थ्यो। बेलायती रक्सी खान्थ्यो। भन्थ्यो, औषधार्थे सुराम पिबेत, अर्थात् औषधिका लागि सुरा पिउनु भन्ने आप्त वचन छ। म सोध्थेँ, दाई के रोगको औषधि खाएको? तिमीहरू बुझ्दैनौ, ऊ भन्थ्यो। ऊ मलाई धेरै मन पराउँथ्यो। उसले मलाई रक्सी खान सिकायो। एक दिन भन्यो, हिँड खाजा खान जाउँ, अलि राम्रो लुगा लाएर आऊ। लगाइराखेको कुर्ता पाइजामा देखाएर भने, मेरो अर्को लुगा छैन, फेरफार कसरी गर्छौ त? यही धोएर नसुकुन्जेल गन्जी र कट्टु मात्र लाएर कोठामा बस्छु। के गर्छौ कोठामा बसेर? पाए किताब पढ्छु नत्र सुत्छु। मसँग किताब छन्, लगेर पढ। उसले मलाई पढ्ने बानी लगाइदियो। मलाई एक जोर राम्रो कमिज प्यान्ट हालिदियो, जुत्ता मोजा किनिदियो, कपाल काट्न पैसा दियो। आफै जस्तो चिट्टिक्क पारेपछि भन्यो, अब तिमीलाई एक ठाउँ लान्छु। एउटा रमाइलो पानागारमा लग्यो। धनीमानीहरू सुरापान गर्दै थिए। चुरोटको कुरी मण्डल दुवा भने बमोजिम खाद्य पेय आयो। अरर बास्ना आउने अम्लेट, दुईवटा गिलासमा बेलायती हुस्कीसहित किस्तीमा सोडा पानी र बरफका टुक्रा आए। उसले हुस्कीमा सोडा र बरफ मिसायो अनि छुराले काटेको अम्लेटको टुक्रा कसरी काँटाले टिपेर खानुपर्छ भन्ने सिकायो। मैले एक टुक्रा अम्लेट खाएँ, चिसो हुस्की सोडा पिएँ। घाँटी रसिलो भयो। सानोतिनो कर्मकाण्ड नै रहेछ। अब तिम्रो जुनी तर्यो बाजे, कस्तो लाग्यो? खै कस्तो लाग्यो कस्तो, जिन्दगीमा नखाएको जिनिस पर्यो, अलिक गनाउँदो रहेछ, घाँटी पोल्यो, नमिठो लाग्यो, निल्न गाह्रो भयो। उसले चुरोट सल्कायो, लामो सर्को तान्यो, फुरुर र सिलिङसम्म धुवा उडाउँदै भन्यो, हत लाटा, बाहुनले च्याउ खाओस् न भ्याउ पाओस्, यो पनि गनाएको हो, यो त बास्ना आएको, यो पनि नमिठो हुन्छ? यो बेलायती सम्राट संसारभरिका राजा बादशाह र नवाबहरूले खाने स्कच विस्की हो, यो पाए त देउता पनि रमाउँछन्। तिमी काँठे बाहुनको आज जुनी तर्यो। म अम्लेटमा पल्केँ, तर रक्सी कहिले मिठो लागेन। पछि क्रान्ति र सशस्त्र आन्दोलनका दिनमा त के खाइएन के गरिएन। म उसले राम्रो लुगा लाएर हिँड भन्नासाथ कुरा बुझ्थेँ। म खाएको जस्तो गर्थेँ, ऊ जिब्रो लरबरी नै गरी खान्थ्यो। भन्थेँ, दाई तपाईँको जिब्रो लरबरी हो, अब पुग्यो, जिब्रो नलरबरिएर के खानु? मै खाएको हो र जिब्रो लरबरिँदैन। मैले कलकत्तामा धेरै कथाहरू सुने। मुक्ता तामाङले भनेका दमिनी बजेर सालबाडीका कथा अनि बद्रीलालले भनेको उसको पुर्खाको कथा कहिले बिर्सन सक्दिन। भन्नुहोस् न त जीवा, त्यो कथा म पहिले दमिनी बजेको कथा भन्छु। अनि जीवाले भने, कान्तपति मरेपछि स्वामी राजाले पहिले देउतालाई दण्ड दिए अनि मान्छेलाई। उनले भने, म मेरी प्राणप्यारीलाई निको नपार्ने ती निमक हराम वैद्यहरूलाई सजाय दिन्छु, नत्र मेरो चित्त शान्त हुँदैन, तिनलाई पाता फर्काएर मेरा सामु ल्याओ। कान्तपतिको उपचार गर्ने राजवैद्यहरूमाथि कोर्रा बर्सिए। स्वामीले राजवैद्य लक्ष्मीनारायणलाई पुरस्कार सुनाए। लक्ष्मी पाजीलाई चारपाटा मुडेर मान्छेको मासु, गाईको मासु, सुँगुरको मासु, 36 जातको गुर जाँड खुवाएर आँखामा सिउँडीको चोप हालेर अन्धो पारेर देश निकाला गर। दयाचन्दुले पुरस्कार थपे, त्यसकी बाहुनी दमैलाई दिए, त्यसका सन्तान भाइ भतिजालाई सकस लिएर दपाइदिए। स्वामीले कविराज मिलम वैद्यलाई पुरस्कार सुनाए। मिल्मे पाजी, मेरी महारानीलाई परलोक पुर्याउने तै होस्, यसको घर हात्ती लाएर भत्काएर आगो लाएर खरानी बनाइदिए, यसका दुवै हात कोलमा पोलिदिए, यसलाई काटेर टुक्रा टुक्रा पारेर गुहको खाडलमा गाडिदिए, यसकी स्वास्नी पोडीलाई दिए, व्यथा नचिनिकन ओखती गर्नेको यही दशा हुन्छ भनेर झ्याली पिटाइदिए। काजीको हुकुमले लुठे दमाई र हाकुचा पोडे दण्डस्थलमा ल्याइएका थिए। स्वामीले कड्केर भने, ए डुम्रा, यो बाहुनीलाई घिस्या। नचिताएको इनाम पाएर लुठेला बाहुन्न भयो, हगु हगु मुतु मुतु भयो, रनाहा छुट्यो। के गरौँ के नगरौँ भयो, के भनौँ के नभनौँ भयो, दुवै हात जोडेर थरथर कान्न लाग्यो। उसको मुखबाट बारम्बार केवल एउटै शब्द निस्किरह्यो, प्रभु प्रभु प्रभु। उसले घुँडा टेक्यो, भुइँमा टाउको बिसाएर डाँको छोड्यो, केही बेरपछि आँट गरेर मुन्टो उठायो, घेरा मात्र भएको टोपीले आँसु पुछ्यो, आँखा राता छन्, बोल्न खोज्छ सक्दैन, मुख सुकेको छ, बाक्लो थुक च्याप च्याप छ। बल्ल बल्ल बकबकाउँदै लरबराउँदै बिस्तारै बोल्यो, गरिब परबर म कुजात दमै बजै, त्यत्रो ठुलो जात बाहुनी बजै, छुन पनि पाप लाग्छ, कसरी घिस्याउँ प्रभु। स्वामीले हुकुम दिए, पापी डुम हाम्रो हुकुम मान्दैनस्, यसको छाला काटेर नुनचुक दल्दै। लोठे बेहोस भएर लड्यो, सिपाहीले लात हानेर उठायो, उठे डुम्रा बिउजिदा। लोठेले आफ्नो छाला काट्ने सुरसार भएको देख्यो, अलल्लिएर रुँदै भन्यो, गरिब परवर दयासागर रिसानी माफ होस् प्रभु, म जातको दमै बोल्न जानिनँ गरिब परवर, ज्यान बकस पाऊ महाराज, महाराजबाट जे घुम्छ गर्छु भगवान्, ज्यान माफ पाऊ, बालबच्चा भोकै मर्छन्, ल ज्यान बकस पाइस, तुरन्त घिस्या तेरी आमालाई। स्वामीले अनि काजीलाई हुकुम दिए, यो डुमलाई खाने मेरो गरिदिए। लोठेले फेरि भुइँमा टाउको जोतेर भाविबल हुँदै क्रन्दन गर्यो, महाराजको जय होस्, महाराजको जय होस्, गरिबलाई ज्यान बक्सिने गाँस बाँस बक्सिने दयासागर महाराजको जय होस्, जय होस्, जय होस्। उसका हात कामिरहेका थिए, ऊ बेहोस जस्तै थियो, ऊ सुस्तरी उठेर कतैतिर नहेरी मूर्छा परेकी बाहुनीको हात समाएर घिस्याउने रित पुर्याउन लाग्यो। लोटेसँगै मिलम वैद्यकी दुलेलाई घिसार्ने हुकुम पाएको पोडे नजिकै उभिएर थरथरी काम्दै केही नबोली हेरिरहेको थियो, ऊ पनि वैद्यनीलाई घिसार्न लाग्यो। अलि पर पुगेपछि दुवैले आफ्ना पुरस्कारलाई घिसाउन छोडेर बोकेर घरतिर लागे, बाटाभरि बोलेनन्। काजीले लोठेर हाकुचालाई मोरङको सालबाडी मौजामा जग्गा दिएर गरी खान मेलो गरिदियो। बाहुनी बच्चे अघिदेखि नै मूर्छा पर्दै बिउँदै थिइन्, पहिला पहिलो कोर्रा हानेको देख्दा बेहोस भइन्, अनि सजाय सुन्दा र अहिले दमाईलाई घिसार्ने हुकुम सुन्दा लोठेले छोएदेखि उनी लगातार बेहोस थिइन्। बल्ल तल्ल साँझमा घर आइपुगेर लोठेले अर्धमृत बजेको भारी बिसायो, बजे अनुहार ढाकेर घोप्टो परेकी छिन्, कतिचोटि बेहोस भइन्, कतिचोटि बिउजिन बिउजिन लेखा भएन, कति आँसु बग्यो थाहा भएन, कुनै हलचल छैन, सास फेरेको र नफेरेको थाहा हुँदैन, मूर्छामा हो कि होसमा हो भन्न सकिन्न, बेला बेलाको हिक्का बाडुली र रुवाईले मात्रै जिउँदैछन् भन्ने थाहा हुन्छ। आँगनमा टोलका केटाकेटीहरू खेलिरहेका थिए, लोठेलाई देख्ने बित्तिकै भाइ बहिनी बोकेर लुसुक्क आफ्ना झुप्रातिर लागे, बाँकी बचे लोठेका छोराछोरी। बाख्रा हेरेर फर्केपछि दमाई टोलका केटीहरूको काम साना भाइ बहिनी हेर्ने, पानी बोक्ने र पकाउने, झिक्रा बटुल्ने हुन्थ्यो। बामे सर्ने उमेरका भाइ बहिनीहरूलाई आँगनको एक कुनामा थोपारेर ती चित्रा लगाएका मैला दसिङ्गरी धरालनीहरू लुकामारी खेल्थे। आँगनभरि गाउँका छालीको दुस्नोमा मिसिएका सुँगुरका सुकेका लिँड हुन्थे। बालकहरू बामे सर्दै यताउति गइरहन्थे। तिनका मुख्य खेलाउन धुस्नो कमसल थिए, जुन उनीहरू जोडसँग मोठ्याउँथे, खेलाउँथे र मुखमा पनि हाल्थे। बाहुनी बजेको भारीलाई लिएर आफ्नो झुप्राको पेटीमा बिसाएपछि लोठे उनलाई छोइएला कि जस्तो गरी अलि पर हटेर बस्यो। उनको मनमा बाहुनी बजेलाई छोएर कति पाप लाग्यो होला भन्ने पीडा थियो। टोपीको घेरोले अनुहारको पसिना पुछ्यो अनि दुलैलाई करायो, ए पानी खान दे त। आँगनमा लुकामारी खेलिरहेका छोरीहरू एकै स्वरमा कराए, ए आमा बाले के ल्याए। थोत्रो गुन्यु बेरेकी मैली धैली दमिनीले पानी लिएर बाहिर निस्केपछि देखि पेटीमा त आइमै पो घोप्टो परेकी रहेछ। जिल्ला परेर सोधी, होइन के ल्याएको भने। बजै, लोठेले निर्विकार भावले भन्यो, के बजै भने, बाहुनी बजै, राजाको वैद्यकी बाहुनी बजै क्या। दमिनी निली भई मूर्छा परली जस्तो भएर सोधी, होइन के भन्छौ तिमी, भा कुरा भने। उसले दमिनीलाई एक सासमा राजाले राजवैद्य लक्ष्मीनारायण दाल र कविराज मिलम वैद्यलाई दिएको सजाएर आफूले वैदेनी बजेलाई घिसाउनु परेको कथा सुनायो। दमिनीले पक्क परेर सुनेर खङ्ग्रङ्ग भई उसका ओठमुख सुके, भनी मेरी आमै के सुन्नु पर्यो यो दैव, यस्तो पनि हुँदो रहेछ। वैदेनी बजै राम्रीमा राम्रा लुगा र गहना लाउनमा दानीमा र मायालुमा कहलिएकी थिइन्। दमिनीले उनका हातबाट निकै बक्सिस पाएकी थिए। उनको त्यस्तो गति देखेर दमिनीलाई भाउन्न भयो, निकै बेर उसको वाक्य फुटेन अनि बिस्तारै भने, भ्याङ्लीका बा तै धन्न तिमी बाँचेर पो आछौ त। मैले सोधेँ, जीवा यसरी कति महिलाहरू घिसारिए होलान्। बारदारहरूलाई अपराधको न्युमा मारिन्थ्यो, तिनका दुई वर्षसम्मका छोरा नाति पनाती पनि काटिएका लेखत छन्। मारिनेका पत्नीलाई मात्र होइन, तिनका बुहारी कमारी सुसारीलाई पनि घिसाउन लाउँथे। यो काम सबभन्दा बढी रणबहादुर भीमसेन थापा मातपर सिंहले गरेकर आए। पारदारहरू सयौं सय काटिएका लागत छन्। तिनका जहान र नोकर्नीहरू त हजारौं पुगे होलान्, कसरी अन्दाज गर्नु। तिनको त्यसपछि के गति भयो होला, कति तिनै घिसार्नेका घरमा बसे होलान्, कतिले आत्महत्या गरे होलान्, कतिलाई चार भन्ज्याङ बाहिर लखेटे होलान्। यस्ता पीडित नारीको कुरा कसले सम्झिरहन्छ र। अर्को कथा पनि छ भन्नुहुन्थ्यो नि, हो मुक्ताक तमाले अर्को कथा पनि भनेको थियो, भन्नुहोस् न त जीवा।
मोहे छेड़ो नारसिया
अनि जीवाले भने बहादुर शाहको सफाया गरेपछि रामे पोडेलाई स्वामी महाराजले छेत्रीको जातमाथि मोरङको सालबाडी मौजा समेत बकस दिएर हुकुम गरे तुरन्त जा जग्गा आबाद गरेर बस फर्केर नआउनु रामेले लम्पसार परेर भुइँ ढोगेर बारम्बार जपिरह्यो प्रभुको जय होस् असह्य खुसीले उसको मुटु भारी भयो गला अवरुद्ध भयो बोली बन्द भयो आँसुका कोसी कर्णाली बगे भाषा थिएन तर भावले भन्यो यो धरती रहेसम्म महाराजको राज्य अटल रहोस् संसारभरि कीर्तिको सुभाष फैलिरहोस् मेरा शाखा सन्तानले प्रभुको यस गान गाइरहन् स्वामीले भने भो पुग्यो अब जा मुक्तात्मा त्यही रामै पोडेको सन्तान थियो रामेका अति घनिष्ठ तीनजना थिए एउटा ऊभन्दा सेक्खै कान्छो साक्खै भतिजो हनुमानी अर्को कृष्ण बाजे जैसी अर्को पाकाचा ज्यापु रामे कृष्ण बाजेको चर्पी स्वर थियो ऊ र पाकाचा मिलेर खेतमा हाल्थे उसले पाकाचालाई भन्यो यहाँ बसेर खान पुगेर मोरङ बसै जान्छु हनुमान र कृष्ण बाजेलाई भन्यो मलाई राजाबाट केही कुरा बकस भएको छ तामुल तुलसी छोएर कसैलाई नभन्ने क्रिया खान्छौ भने मात्रै भन्छु उसले मोरङको सालबाडीमा मौजा बकस पाएको कुरा भन्यो उनीहरूलाई ठूलो आश्चर्य भयो उनीहरू पनि रामेसँग मोरङ जाने भए पहाडको बाटो धपेडी गरेर हिँड्दा पनि 15 दिनमा मात्रै पुगे मोरङ पुगेपछि मात्रै रामेले उनीहरूलाई फेरि तामा तुलसी छोएर किरिया खान लायो अनि राजाबाट उसलाई छेत्रीको जात पनि बकस भएको कुरा बतायो भन्यो राजाले दिएपछि जात पनि पाइन्छ हेरबतिज यो कुरा कसैलाई पनि नभन्नु भनिस् भने राजाले तेरो छाला काट्छन् खालि छेत्री हुँ भन्नु छेत्रीसँग बिहाबारी चलाउनु भन्ने हुकुम भएको छ कृष्ण बाजी तपाईँले पनि कसैलाई नभन्नु होला नत्र तपाईँको जिउमा पनि खतरा होला उनीहरू जिल्लाराम भए पत्याउनै सकेनन् बाजेले सोचे यस्तो अनर्थ पनि हुन्छ होला हे दैव के सुन्नु पर्यो हनुमानीले सोध्यो काका तिमीले चान्चुने काम गरेर त जात बकस पाएन होला हामीले पनि थाहा नपा त्यस्तो के ठुलो काम गरेर राजालाई जात पनि मौजा पनि दिने गरी रिजायो त रामेले कथा बनायो लाटा त्यति पनि बुझ्दैनस् मैले राजा र काजीका हुकुमले कति मान्छे काटेँ कति तँलाई थाहै छ एउटा पनि चोट बिराएन मैले मान्छे काटेको हेर्ने एक दिन महाराज आफै सवारी भइबक्स्यो मैले एकरति नडराइकन चटाचट गिडिएको देखेर काजीलाई भनिबक्स्यो यो रहेछ लायक पोडे हेर भ्यौँसिने कति मजासँग काट्छ कति पोडे त रोएर भाग्छन् होइन अनि मलाई सोधिबक्स्यो के माग्छ चाहिँ पोडे त्यो दिन म कहाँ थिएँ त तँ रगतमासीले थला पर्या थिइस् अनि मैले निहुरेर बिन्ती गरेँ मान्छेले दिन सक्ने कुरा त के माग्नु प्रभुसँग हजुर देउता भई बक्सन छ हजुरले दिनेर हरण गर्ने जात र जग्गा हो त्यही बक्स्योस् कुरा गर्न सिपालु छ मोरो पोडे भनिबक्स्यो र जात पनि जग्गा पनि बकस दिई बक्स्यो उनीहरूलाई पत्याउन गाह्रो भयो तर नपत्याइ सुख थिएन खुसी पनि लाग्यो ईर्ष्या पनि लाग्यो हनुमानीले सोच्यो चोट नबिराइकन मान्छे त मैले पनि छिन्याउँ राजा छेउ पुग्न नपाएर मैले केही पनि पाइनँ यो सबै भाग्यको खेला रहेछ हाम्रा काकाको भाग्यै बलियो कृष्ण बाजेले मोरङमा अड्डाको सबै काम मिलायो मौजाको साँच सिमाना जलात खोला र सानो पहाडको माझमा पर्ने फाटाको वन ठहर भयो बाजेकै सल्लाहले सालबाडी मौजाको नयाँ नाम राखियो रणनिगाहपुर रामे पोडे पनि जिन्दार रामबहादुर छेत्री भयो ऊ जीवनभरि कान्तिपुर फर्केन उसले हनुमानेलाई कान्तिपुरसँगको सम्पर्क सूत्र बनायो अनि रणनिगाहपुर आबाद गर्न हनुमाने मार्फत अरू दाजुभाइहरूलाई पनि ल्यायो रामबहादुरका बन्धु बान्धव कुलीन छेत्री भए उनीहरू पनि सम्पन्न जग्गादानी भए भारतारका पत्नी छोरी र तिनका सेविकाहरूलाई पत्नी उपपत्नीका रूपमा बकस पाउनेहरू पनि हनुमानेकै सहयोगले रणनिगाहपुर पुगे जात च्युत अद्विज भएर त्यहाँ पुगेका सबैले मनखुसी द्विजको जात थर गोत्र रोजे खेत बिराउन सक्ने खेतका मालिक भए हनुमानेसँग लागेर लोटे दमाई पनि दमिनी बजाएर परिवार लिएर आफ्नो जग्गा खोज्दै त्यहीँ पुग्यो कालान्तरमा उसका सन्तान पनि छुत खत्री भए श्रुति सम्वेकमा यतिन्जेल तपाईँ जगदीश घिमिरेको आख्यान सकसको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ अर्को साता हामी सकसको सातौं श्रृङ्खला लिएर आउनेछौँ त्यसअघि शुक्रबारको कार्यक्रममा दुर्गा घिमिरेको कृति उनको सम्झनाको वाचन हुनेछ तबसम्मका लागि प्राविधिक साथी उदय घिमिरे र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौ शुभरात्रि दिन